क्योंकि हम ऐसी हस्तियों से लिंक रखते हैं और उस हस्ती से लिंक रखते हैं और अपने आप को उनका आज़ादार समझ रहे हैं जो हस्ती ज़ैनुल आबिदीन की बहन है। देखें, जो इबादतों की जीनत है, जिनको क़यामत के दिन इसी नाम से पुकारा जाएगा कि या ज़ैनुल आबिदीन, जो कुर्रत आइनिन नाज़रीन है, क्योंकि अल्लाह के सामने जिसने बंदगी के सजदे ज़्यादा किए हों वो यकीनन आम नाज़रीन की आँखों के लिए बाइसे ठंडक और ख़ुशी और सुरूर है। ये हो गई इबादत। और इसीलिए हम देखते हैं कि फ़ातिमा बिनत हुसैन, ये इमाम की बेटी, जब करबला में अपनी फूफी हज़रत ज़ैनब कुबरा के हमराह हैं, तो आपने ज़ैनब कुबरा के मुतालिक ये हदीस है आपसे कि आपने रिवायत की और आपने फरमाया कि मैंने देखा कि शब आशूर और आशूर के बाद अपनी फूफी की इबादत को देखकर मुतहय्यिर है ऐसी हस्तियां जिनकी इबादत हमारे लिए काबिल हैरत, काबिल ताज्जुब, और हम कहते हैं इट्स अमेजिंग, हैरान हो जाता है बंदा कि कैसी इबादत कर रहा है। ऐसी हस्ती कह रही है कि मैंने क्या देखा, मैंने ये देखा कि वो दिन आशूर का दिन था तो एक दिन, लेकिन हज़ार दिनों से ज़्यादा गिरा गुज़रा अहले बैत और असराए अहले हरम के लिए, असीरान करबला के लिए वो दिन हज़ारों दिनों से ज़्यादा संगीन था। और उस दिन में क्या देखा है कि मुसलसल सैयदा ज़ैनब बारगाह मलकूत इलाही में इस तरह से खुजू और खुशू के साथ सजदे कर रही हैं, राज़ो नियाज़ कर रही हैं, जो बेहतरीन उलगू रोल मॉडल बन रहा है फ़ातिमा कुबरा के लिए। अब अगर आप देखना चाहें इन बीबी की फ़जीलत, तो मैंने आपको बताया कि किसी भी शख्सियत की फ़जीलत को देखने के लिए उसका इल्मी मकाम, उसका ईमानी मकाम, उसका तवक्कुल, उसका सब्र, उसका हिल्म, उसका अखलाक देखा जाता है। फ़ातिमा बेहतरीन राविया या अहादीस मासूमीन है। बहुत सी अहादीस हैं जो आपने मासूम हस्तियों से नकल की हैं और जो हम तक पहुंची हैं। मसलन एक हदीस मैं आपके सामने पेश करना चाहूँगी, बहुत सी हदीस है लेकिन एक हदीस आपने हज़रत फ़ातिमा ज़हरा सलामुल्लाह अलैहा से यूँ नकल की कि हज़रत फ़ातिमा रिवायत करती हैं कि मैंने रसूलुल्लाह से सुना है। क्या सुना है कि अगर कोई शख्स गंदे और आलूदा हाथों के साथ सोने और सोने के लिए चला जाए, यानी हाथों को न धोए और वो चला जाए और उसी कसाफत के साथ, गंदगी के साथ वो सो जाए, और अगर वो बीमार हो जाए तो वो अपने सिवा किसी और को मलामत न करें। ये हम जैसे जानते हैं माशाल्लाह कि बहुत से अहादीस उस मज़हब में मौजूद हैं जो मज़हब कहती है कि अन्निज़ाफ़तु मिनल ईमान, के ईमान यानी नज़ाफ़त, नज़ाफ़त ईमान में से है, तो बग़ैर नज़ाफ़त के ईमान नहीं और आ सकता, क्योंकि ये रूहानी और जिस्मानी एतबार से, हर एतबार से इंसान के लिए फ़ायदेमंद है। और जो हाथों और नाखूनों के मुतालिक आजकल रिसेंटली बहुत ज़्यादा जो आजकल के डॉक्टर्स हैं, माहिर हैं इल्म तबाबत के, वो कहते हैं कि इसकी सफाई इंसान के जहन पर, इंसान की जिस्मानी और रूहानी ताकतों के लिए नहायत ही मुहिम है। तो हाथ और नाखूनों का साफ़ रखना। और इसी तरह एक और हदीस हमें आपसे, आपने जैसे हमें ये भी मालूम है कि जितनी हमारी हस्तियां हैं आइम्मा मासूमीन हैं, हर मासूम ने, हर इमाम ने अपनी बेटियों का नाम फ़ातिमा रखा, एक का नहीं, दो का नहीं। ये नाम इतना प्यारा है कि अगर खुदा ने चार बेटियां दे दी तो कहा फ़ातिमा कुबरा, फ़ातिमा वस्ता, फ़ातिमा सुग्रा, फ़ातिमा उखरा, ऐसे करके रखा गया। तो यहाँ इनको फ़ातिमा कुबरा कहा गया। तो फ़ातिमा जिस बेटी का भी नाम होता, अक्सर वो बेटियां अहले इल्म और राविया यानी नैरेटर थी, रिवायत हदीस को सुनती समझती और आगे उसको मुंतकिल करती, शिफ्ट करती, लोगों तक बताती, तबलीग करती थी। तो यकीनन जनाब फ़ातिमा की भी सारी ज़िंदगी जहाद इल्म में गुजरी, और इसीलिए रिवायत के एतबार से जो मशहूर रिजाली शख्सियत है, मामिकानी ने कहा है कि फ़ातिमा बिनत हुसैन, फ़ातिमा बिनत हुसैन, کا مقام اگر آپ روایت کے رحال سے علم رجال کے اعتبار سے دیکھیں تو ان کا مقام وساقت اور عدالت کی حد سے بہت والا تر ہے. یعنی یہ کہنا ان کی توہین ہوگی کہ ہاں وہ بہت عادل تھیں اور موثق اور قابل اطمینان شخصیت. نہیں, وہ تو ہے ہی, جن نے تربیت پائی ہے عین مرکز وحی میں اور جن کے بدن میں خون معصومین علیہ السلام ہے. تو اس اعتبار سے ہم دیکھتے ہیں کہ ایک اور روایت جو آپ نے نقل کی ہے کچھ سلسلے کے ساتھ دوبارہ فاطمہ بنت رسول اللہ سے, کہ فاطمہ بنت حسین اپنے والد امام حسین علیہ السلام سے یوں روایت کر رہی ہیں کہ جب حضرت صلی اللہ علیہ وسلم کے بیٹے قاسم کا انتقال ہوا تو حضرت خدیجہ نے فرمایا میں قاسم کو مکمل دودھ بھی نہ پلا سکی, کاش میں اسے 2 سال دودھ پلا سکتی اور وہ اس دنیا سے جاتی. تو رسول اللہ نے فرمایا کہ اس کی مدت شیر خوارگی یعنی دودھ پلانے کی جو مدت ہے 2 سال, وہ جنت میں پوری ہو جائے گی, اطمینان دلا دیا. تو خدیجہ نے کہا کہ اچھا اگر مجھے پہلے سے پتہ ہو تو میں ہرگز جو ہے وہ پریشان نہ ہوتی, مصیبت مجھ پر اور زیادہ آسان ہو جاتی. تو نبی نے فرمایا کہ اگر چاہو تو میں خدا سے درخواست کرتا ہوں کہ تمہیں آواز سنائی دے اس طفل کی. لیکن حضرت خدیجہ نے کہا نہیں, میں تصدیق کرتی ہوں, میں قبول کرتی ہوں, وہ سابقون السابقون میں سے ہے. تو اس طرح کی بہت سی روایات ہیں, کیونکہ مجھے ناظرین کو یہ کہنا ہے کہ خالی زبانی طور پر محبت کا اظہار کرنا محبت کا تقاضا پورا نہیں کرتا, بلکہ محبت کا تقاضا یہ ہے کہ جب ہم جس شخصیت سے محبت کریں ہم دیکھیں کہ اس شخصیت نے ہم تک کیا پہنچایا ہے, وہ شخصیت کس طرح سے زندگی بسر کر رہی تھی اور کیا کیا جس کی وجہ سے ان کا نام ابھی تک جاویدان اور جاری اور ساری ہے. تو ہم بھی اس شخصیت کی ان پیغامات کو لے کر انشاءاللہ اپنی زندگیوں کو منور کریں. اس لیے میں کچھ احادیث تیمنن آپ کے سامنے پیش کر رہی ہوں. جیسے ہمیں بہت سی حدیثیں ملتی ہیں کہ جب ماں رات کو جاگتی ہے بچہ بیمار ہوتا ہے, یا خود انسان رات کو جاگ کے گزارتا ہے تو ساری رات اس کی عبادت میں گزرتی ہے, گویا اس نے رات کو عبادت کیا, دن کو روزہ رکھا. یہ حدیث میں ہے کہ جب بچہ بیمار ہوتا ہے تو ماں باپ کے گناہ بخش دیے جاتے ہیں. یہ ساری احادیث جو ہم تک پہنچی, جو ہماری پریکٹیکل لائف کو بہت ایزی بنا دیتی ہے اور ہمارے لیے جو بہت مشکل زندگی میں مرحلے آتے ہیں انہیں آسان کر دیتے ہیں, ہمارا توکل اسٹرانگ کر دیتے ہیں, وہ سب کے سب ایسی راویات کے مرہون منت ہے کہ انہوں نے ہم پر احسان کیا اور ان روایات کو ہمارے سامنے پیش کیا. اب جیسا کہ آپ کو میں نے پہلے بتایا کہ چلے ہم چلتے ہیں کربلا کی جانب, کہ کربلا میں جناب فاطمہ بنت حسین کا کیا رول تھا, کیا مقام تھا, کیا کردار تھا. تو سب سے مہم جو رول آپ کا ملتا ہے وہ وہی ودیعت کا ہے, ودیعت امامت کی. امام نے جو وصیت جناب فاطمہ بنت حسین کو کی اور جو امانتیں دی, جو کتاب دی, اس کے متعلق اصول کافی میں یوں آیا ہے کہ ایک صحابی جن کا نام بتایا جاتا ہے ابو جارود سے منقول ہے کہ آپ کہتے ہیں کہ میں نے امام باقر علیہ السلام سے سنا کہ امام باقر علیہ السلام نے بتایا. کیونکہ آپ کو معلوم ہے امام باقر علیہ السلام کے زمانے میں ایک تھوڑا سا نرم دل حاکم تھا, جس کی وجہ سے زیارت عاشورہ کو انہوں نے تعلیم دی, آہستہ آہستہ حالات جو ہے وہ بہتر ہوتے گئے, علم اور دانشگاہوں اور یونیورسٹیز کی جو ہے وہ بنیادیں رکھی گئی, یہاں تک کہ امام جعفر صادق علیہ السلام کا زمانہ آیا اور علم اور تھوڑی سی آزادی اپنے عروج پر پہنچی. تو اس حوالے سے ہمیں ملتا ہے کہ کچھ روایات جو زیادہ کربلا کے بارے میں امام باقر سے ملتی وہ یہی وہی جو فرصت جو آپ کو عام حکمرانوں کے بنسبت اس زمانے میں ملی. تو یوں لکھتے ہیں کہ امام باقر علیہ السلام نے فرمایا کہ عاشور کے دن امام حسین علیہ السلام کی شہادت کا جب وقت قریب آیا تو اس وقت میرے والد نے, امام باقر کہتے ہیں کہ میرے والد نے دیکھا کہ ان کے جو وصی ہیں امام سجاد علیہ السلام, وہ یعنی میرے والد, امام باقر علیہ السلام کہتے ہیں کہ میرے والد کیونکہ بیمار تھے اور شدت بیماری کی وجہ سے اس حالت میں نہیں تھے کہ وصیت کو قبول کرتے, اس امانت کو لے سکتے, اس لیے امام حسین علیہ السلام نے اپنی بیٹی فاطمہ کو بلایا اور فاطمہ کو طلب کر کے وصیت, امامت اور احکام اس الہی پر مشتمل ایک کتاب ان کے حوالے کی اور کہا کہ یہ کتاب تم بعد میں جب امام زین العابدین صحت یاب ہو جائے ان تک پہنچا دیں. تو ابو جاروت نے پوچھا امام باقر علیہ السلام سے کہ اس کتاب میں کیا ہے جو اتنی مہم کتاب ہے, جو اس وقت آپ اپنی بیٹی کو دے رہے ہیں اور کہہ رہے ہیں بعد میں میرے وصی کو دو, میرے فرزند امام سجاد کو دو. تو امام باقر علیہ السلام نے اپنے صحابی ابو جاروت سے کہا کہ خدا کی قسم, انسان کی ضرورت کی تمام چیزیں جس دن سے خدا نے آدم کو خلق کیا ہے اور جب تک یہ دنیا باقی رہے گی اس کتاب میں موجود ہے, اور تمام احکام الہی, تمام مسائل, حتیٰ یہاں تک کہ اتنے جزئی ترین مسائل اس میں موجود ہے کہ ایک ہلکی سی خراش اگر انسان کے بدن پر, جسم پر آ جائے تو اس کا مسئلہ کیا ہے, اس کا دیا کیا ہوگا, اس حد تک باریک سے باریک سے لے کر عظیم سے عظیم تمام مسائل اس کتاب میں موجود ہیں. تو گفتگو بہت طولانی ہم کر سکتے ہیں, ابھی ان کا خطبہ رہ گیا, انشاءاللہ اس کو ہم بعد میں ادامہ دیتے ہیں, ہمارا ٹائم ختم ہوتا چلتا ہے.